घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। म ओमप्रकाश पाण्डेय। शुक्ला फाटा एफएम 90.4 मेगाहर्ज, बारासिङ एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। बझाङमा सुरुङभित्र फँसेका मजदुरमध्ये 3 जनाको शव फेला, सहमति पश्चात पूर्व पश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड सुचारू, डाक्टर केसीद्वारा 17 अनसन रणधुराबाट सुरु, कञ्चनपुरमा हात्तीको आक्रमणबाट 1 जना घाइते, नेकपाद्वारा 7 प्रदेश प्रमुखको नाम टुङ्गो, निवर्तमान सभामुखलाई पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश र एमसिसी विरुद्ध नेपाली क्रिकेट टिम 5 विकेटले विजयी।
खानु खाए के मिठी न खेलन आइए हला,
तेरे संग खेलत की तो अच्छो लागत है।
अहाँ आपन खेल के मेरे घर जाएंगे उस संगे कथा पढ़ेंगे हला।
अहाँ मौके फिर मेरे या रोज दिन घर में पढ़न कहा था और मेरे पढ़ो भाव सुनत फिर है।
हाँ हाँ, मैं फिर रोज दिन घर में हल्ला ना हुनिया बिच्चा में बैठ के पढ़ता हूँ। अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है।
तेर अब मेरे बात कितो मिलता है,
तभी तो अपन मिलन वाले संगी भाई हैं।
कक्षा 1, 2, 3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बुझक मस्कन पढ़न के ताही जितो सिखत हो उतुए जद्दी समय दियो। दिन के कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मंत्रालय से जारी।
अब समाचार क्रम विस्तारमा। बझाङमा निर्माणाधीन कालङ्गा हाइड्रो प्रणालीको सुरुङभित्र फँसेका मजदुरमध्ये 3 जनाको शव फेला परेको छ। सोमबार उद्धारका लागि गएको सशस्त्र परेडको विशेष टोलीले सुरुङको प्रवेशद्वारबाट करिब 1 किलोमिटर पर 3 वटा शव फेला पारेको हो। मङ्गल नगरपालिकामा निर्माण भइरहेको सो हाइड्रोमा आइतबारदेखि 4 मजदुर फँसेका थिए। अर्का 1 मजदुरको अवस्था अझै अज्ञात रहेको जनाइएको छ। सशस्त्रको उद्धार टोलीले 3 शव फेला पारे पनि शव भने बाहिर निकालिएको छैन। निकाल्ने प्रयास समाचार तयार पारुन्जेलसम्म जारी रहेको थियो। उद्धार कार्य भइरहेको छ। सशस्त्र परेड पर विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट 4 जना र दिपाइलबाट 5 जना गरी 9 जनाको उद्धार टोली सोमबार दिउँसो घटनास्थलमा पुगेको थियो। आइतबार दिउँसो सुरुङभित्र पसेका 6 जनामध्ये 2 जना आइतबारै बाहिर निस्किएका थिए। सुरुङभित्र गएका 2 जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किएका र 4 जनाको अवस्था आइतबारदेखि अज्ञात रहेको थियो। सुरुङभित्र फस्नेमा दैलेखको गुराँस गाउँपालिका 3 घर भएका 32 वर्षका महेन्द्र साई, सोही ठाउँका कर्ण साई, अछामको तुर्माघात गाउँपालिका 6का 28 वर्षका महेन्द्र साउद र बझाङको बुङ्गल नगरपालिका 35 वर्षका शेर सिंह धामी रहेका छन्। घटनास्थलमा प्रमुख जिल्लाधिकारी उमेश पाण्डेयसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्। कैलालीमा अवरुद्ध पूर्व पश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड सुचारू भएको छ। बस समितिका पदाधिकारी र मृतकका आफन्तबीच सहमति भए पश्चात सडक सुचारू भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले शुक्ला फाटा एफएमलाई जानकारी दिनुभयो। उहाँका अनुसार मृतकका आफन्तलाई बिमासहित रु 13 लाख दिने सहमति भएपछि सडक सुचारू भएको हो। यसअघि बसको ठक्करबाट 2 जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले पूर्व पश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका थिए। आइतबार VE1 1732 नम्बरको बसले 3376 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरी र मानबहादुर चौधरीको मृत्यु भएपछि स्थानीय र आफन्तले घोडाघोडी नगरपालिका 10 पहलवानपुरमा सडक अवरुद्ध पारेका थिए। बिहान 8 बजीदेखि नै राजमार्ग अवरुद्ध पारेका स्थानीयले प्रमुख जिल्लाधिकारीको आग्रहमा सडक खुलाएका थिए, तर वार्ता चलिरहेका बेला स्थानीयले फेरि सडक अवरुद्ध पारेका थिए। राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका विभिन्न स्थानबाट लामो तथा छोटो दूरीका लागि छुटेका र आउँदै गरेका दर्जनौ सवारी साधनहरू राजमार्गमा नै रोकिएका थिए भने सयौँ यात्रु पनि अलपत्र परेका थिए। अब भने सडक सुचारू भइसकेपछि सवारी साधनहरू पनि आफ्नो गन्तव्यतिर लागेका छन्। चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले आफ्नो 17 अनसन डडेलधुराबाट सुरु गर्नु भएको छ। डाक्टर केसीले पत्रकार सम्मेलन गरी आज बेलुकी 5 बजेदेखि सुदूरपश्चिमको पहाडी जिल्ला डडेलधुरा सदरमुकाममा अनसन सुरु गर्नुभएको हो। 7 बुधे माग अघि सार्दै केसीले सत्याग्रह सुरु गर्नुभएको हो। केसी डडेलधुरा अस्पताल नजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको 3rd तलाको एउटा कोठामा अनसनमा बस्नु भएको छ। सरकारले आफ्ना माग पूरा नगरेसम्म आफ्नो अनसन जारी रहने केसीको भनाइ छ। चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारले दबाब दिन उहाँ 16 पटकसम्म अनसन बसिसक्नु भएको छ। उहाँले आफ्नो 16 अनसन इलाम पुगेर सुरु गर्नुभएको थियो। चिकित्सा शिक्षामा सुधार हुन नसक्दा यो क्षेत्रमा विकृति बढ्दै गएको डाक्टर केसीको आरोप छ। गत असोज 27 गते उमेर हदको कारण शिक्षण अस्पतालबाट सेवानिवृत्त हुनुभएका डाक्टर केसी यसअघि 16 अनसन इलामबाट सुरु गर्नुभएको थियो। बैतडीमा वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरूले जनाएका छन्। बैतडीका 84 वडामध्ये 72 वडाहरू सचिवविहीन भएका छन्। सिमनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकामा 1 वडामा पनि सचिव छैनन्। ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालक मार्फत वडाको काम गराउँदै आएका छन्। पाटन नगरपालिकाका 10 वडामध्ये 7 वडा सचिवविहीन रहेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो। यसै गरी ढिलासैनी गाउँपालिकाका 7 वडामध्ये 1 वडामा मात्रै सचिव रहेका गाउँपालिकाका प्रवक्ता अक्कल राणाले बताउनु भएको छ। दोगडा केदार गाउँपालिकाका 8 वडामध्ये 2 वडामा मात्रै सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो। यसै पुर्चौनी नगरपालिकाका 10 वडामध्ये 1 वडामा मात्रै सचिव रहेका र अन्य वडामा प्राविधिक सहायकले काम सञ्चालन गरिरहेका नगरपालिकाका उपप्रमुख जानकी बमले बताउनु भएको छ। सुर्नया गाउँपालिकाका 8 वडामध्ये 1 वडामा पनि सचिव नरहेको गाउँपालिकाका नायब सुब्बा धनबहादुर चन्दले जानकारी दिनुभयो। बैतडीको पुरानो नगरपालिकाको रूपमा रहेको दशरचन्द नगरपालिकामा पनि 11 वडामध्ये 4 वडामा मात्रै सचिव रहेको बताइएको छ। वडा कार्यालयमा सचिव नहुँदा वडामै हुने कामका लागि गाउँपालिका तथा नगरपालिकाका केन्द्रसम्म धाउनु परिरहेको स्थानीयहरूले बताएका छन्। स्थानीय तहमा जनप्रतिनिधि आइसके पछि काम गर्न सजिलो होला भन्ने आशा गरेका नागरिकहरू निराश हुन थालेका छन्। लागू पदार्थको दुर्व्यसनी विरुद्धको कार्ययोजना निर्माणका लागि कैलालीको धनगढी उपमहानगरपालिकाले सरोकार पालापक्षहरूसँग छलफल थालेको छ। धनगढी उपमहानगरपालिकाले आज जिल्ला प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय, पुनर्स्थापना केन्द्रका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि, शिक्षकहरू र दुर्व्यसनी र स्वास्थ्यका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको हो। मङ्गलबार पुनः छलफल गर्ने गरी बैठक सम्पन्न भएको नगर प्रमुख निर्पबहादुर ओडले जानकारी दिनुभयो। बैठकले नगर क्षेत्रभित्रको दुर्व्यसनीको प्रारम्भिक लागत सङ्कलन गर्ने, लागू औषध प्रयोग हुने क्षेत्रको पहिचान गर्ने, सम्बन्धित क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरूसँग समीक्षा गर्ने र लागू पदार्थको दुर्व्यसनी विरुद्धको कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको नगर प्रमुख ओडले बताउनु भएको छ। पूर्वाधार विकासको काम भइरहने विषय भएको बताउनु हुँदै नगर प्रमुख ओडले नगरका बालबालिका र किशोरहरूलाई बचाउन सके बढी उपलब्धि हुने बताउनु भएको हो। स्वास्थ्य क्षेत्रमा क्रियाशील तपेन्द्र भूषालले धनगढीमा मात्रै 537 जना लागू पदार्थको सेवन गर्ने व्यक्ति रहेको जानकारी दिनुभयो। खुला सिमाना र लागू पदार्थको सहज उपलब्ध ताले दुर्व्यसन गर्नेहरूलाई सजिलो भएको उहाँको भनाइ छ। सुदूरपश्चिम प्रदेशमा वर्षेनी सवारी दुर्घटना बढ्दै गएको छ। चाडपर्वका बेला सवारी दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या अझ बढी देखिएको छ। दशैं यता मात्रै कैलालीमा 9 वटा सवारी दुर्घटना भएका छन्। सबै घटनामा प्राय चालकको नै दोष देखिएको ट्राफिक प्रहरीले बताएको छ। चालक स्वयं नै दुर्घटनाप्रति सचेत नभन्दा दुर्घटना बढेको बताइएको हो। थप जानकारी सुनौ यो रिपोर्टबाट।
दशैं यथा सुदूरपश्चिममा सवारी दुर्घटनामा वृद्धि भएको पाइएको छ। मानिसहरूको बढी भिडभाड हुने र चालकले तीव्र गतिमा सवारी हाक्ने गरेकोले दशैं यथा सवारी दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको पाइएको छ। कैलालीमा मात्रै दशैं यथा 9 वटा सवारी दुर्घटना भएका छन्। यही कार्तिकमा 7 गते पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर 8 को बडैपुरमा विङ्गर हाइसले अटो रिक्सालाई ठक्कर दिँदा अटोमा सवार 1 जनाको मृत्यु भयो। अटो चालक मसुरियाकै 40 वर्षीय मानसिंह धामी घाइते भए। कार्तिक 12 गते कैलालीकै गौरीगंगा नगरपालिका वडा नम्बर 2 आम बगैंचामा C3567-79 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी लक्ष्मी बिक घाइते भइन्। कार्तिक 14 गते कैलालीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको ज्यान गयो। जिल्लाको घोडागुडी नगरपालिका वडा नम्बर 2 साढे पानीमा मोटरसाइकल ठोकिँदा सोही ठाउँका 50 वर्षीय देवीराम आचार्यको मृत्यु भयो। सोही दिन कैलालीमा बसको ठक्करबाट 2 बालकको मृत्यु भयो। जिल्लाको बौनियामा कार्तिक 14 गते साँझ बसको ठक्करबाट घाइते भएका बर्दगोरिया गाउँपालिका 1 का 8 वर्षका अंशु चौधरी र घोडागुडी नगरपालिका 8 का 12 वर्षका लक्ष्मण चौधरीको उपचारका क्रममा मृत्यु भयो। कार्तिक 16 गते कैलालीमा बस र ट्रक एक आपसमा ठोकिँदा 3 जना घाइते भए। जिल्लाको लम्केचुहा नगरपालिका वडा नम्बर 3 चिसापानी नजिक V1-593 नम्बरको मिनी ट्रक र विपरीत दिशातर्फ गइरहेको N5-3993 नम्बरको बस एक आपसमा ठोकिँदा 3 जना घाइते भएका हुन्। कार्तिक 17 गते कैलालीमा दिउँसो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जनाको मृत्यु भयो। 1 जनाको घटनास्थलमै र अर्का घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भयो। सो दुर्घटनामा पश्चिमबाट पूर्व जाँदै गरेको पिकनिकको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। तिहारका बेला चालकले मादक पदार्थ सेवन गर्ने गरेको र तीव्र गतिमा गाडी हाक्ने गरेकोले सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर सरोज कुमार ठकुराठी बताउनुहुन्छ।
मृत्यु संख्या चाहिँ अलिक बढी भइरहेछ। हिजो अस्तिकै 2 मुसेरिया एरियातिर चाहिँ 2 एक्सिडेन्टमा 4 जनाको मृत्यु भएको छ।
जम्मा यो आर्थिक वर्षमा 39 संख्यामा चाहिँ 18 जनाको मृत्यु भएको छ भने यो महिनामा चाहिँ 9 दुर्घटना संख्या छ भने 7 जनाको मृत्यु भएको छ। कार्तिकमा 7 जना मृत्यु भएको मध्ये 4 जना पुरुष, 1 जना महिला, 2 जना बालक।
उहाँ यी सबै घटनामा 90% गल्ती चालकको रहेको बताउनुहुन्छ। उहाँ सवारी साधनको संख्या बढ्नु पनि दुर्घटना बढ्नुको कारण रहेको बताउनुहुन्छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको सक्रियताले मात्रै सम्भव नरहेको भन्दै उहाँ स्वयं चालकले नै सचेत हुनुपर्ने बताउनुहुन्छ।
मोटरसाइकल र बसको दुर्घटना भयो, यो चाहिँ ओभरटेक गर्दाखेरि चाहिँ स्पिड भए भन्ने मैले जानकारी पाएको छु। चाहिँ उसमा चाहिँ अब दुर्घटना हो, चालकको लापरवाही नै, अब तीव्र गति नै, हिजो पिकनिकमा आएको गाडी पऱ्यो हिजो। अब सङ्ख्या बढ्नुमा चाहिँ अब सवारी साधन बढेपछि यता सवारी दुर्घटना बढ्ने कुरा भयो। सवारी दुर्घटना न्यूनीकरण हामीले गर्न सक्ने, अब रोकथाम टोटल्ली जिरोमा झार्न चाहिँ अब हामी सक्दैनौँ र त्यसबाट हुने क्षति चाहिँ हामी कम गर्न सक्ने हो। म अब अहिलेको डाटा हेर्दाखेरि चाहिँ 90% चाहिँ चालकहरूको लापरवाहीबाट, मानवको कमी कमजोरीबाट हुन्छ भने चाहिँ 10% मात्र चाहिँ यान्त्रिक गडबडी भएकोले
केही कमजोरी यात्रुबाटै हुन्छ। कोचाकोच भएर पनि यात्रा गरिरहेका हुन्छन्। त्यसपछि बस व्यवसायी उत्तरदायी नभएका कारण पनि सवारी दुर्घटनामा धेरैको ज्यान जाने गरेको धनगढीका रञ्जित विष्ट बताउनुहुन्छ। ट्राफिक प्रहरीले चेक जाँचमा कडाई नगर्ने गरेका कारण पनि बस व्यवसायीहरूले क्षमताभन्दा बढी यात्रु बोकेर सर्वसाधारणको ज्यान जोखिममा पार्ने गरेको उहाँको भनाइ छ।
सबभन्दा यो समितिको कारण हो होइन, त्यसभन्दा अब हाम्रो नेपाली, हाम्रो नेपालका परिवेश ट्राफिकहरू, त्यसमा समित बसको सिटभन्दा बढी बाढी नहाल्नु पर्ने बढिहाल्छन्। त्यसै कारणले दुर्घटना भएर चाहिँ बाँच्नु हुने, अब नेपाली दाजुभाइहरू पनि कोचिएर जान्छ कि, त्यसले गर्दाखेरि बढी दुर्घटना हुने कारण त्यही हो। अर्को ट्राफिकको गल्ती छ यसमा सब। सिटभन्दा बढी बिमृत जाने भने सिट बाटोमा हेरिदिने देखिदिने त उनीको काम हो नि त नि, उसले हेर्दैन जो उता पठाइदिन्छ मान्छे घटना भन्छ मरिरहेको आउँछ।
दसैँ तिहारका बेला चालकले मनमानी रूपमा यात्रुहरू बोक्ने गरेकोले दुर्घटना हुने गरेको सर्वसाधारणको गुनासो छ। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाका अनुसार पनि चालु आर्थिक वर्षमा 21 सवारी दुर्घटनामा पनि 20 जनाले ज्यान गुमाएका छन्। 21 जना गम्भीर घाइते भएका छन् भने सामान्य घाइते 7 जना रहेका छन्। कार्यालयले दसैँ तिहारमा मात्रै सुदूरपश्चिम प्रदेशमा 12 सवारी दुर्घटना भएको जनाएको छ, जसमा 9 जनाको ज्यान गएको छ भने 5 जना गम्भीर घाइते भएका हुन्। त्यसैले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालक, यात्रु, ट्राफिक प्रहरी तथा सरकारवाला सबै सजग हुन जरुरी देखिन्छ। साथै समय समयमा सडकको अवस्था, सवारी साधनको अवस्था लगायतको अनुगमन गरिने हो र जनचेतना बढाइने हो भने केही हदसम्म सवारी दुर्घटना कम हुने कतिपयको बुझाइ छ। शुक्लाहटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। सडक दुर्घटनाको कारण के हो जस्तो लाग्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ, सुनौ श्रोता विचार।
सडक दुर्घटनाको कारण घटना दुर्घटनाहरू बढिरहेको अवस्था छ। यसको प्रमुख कारण त अब ट्राफिक नियमलाई पालना नगर्नु नै हो एउटा पहिलो कुरा। दोस्रो कुरा अब अहिलेको आवश्यकता अनुसार सडकहरूको चाहिँ यत्रो उन्नति हुन नसक्नु अनि ट्राफिक व्यवस्थापन किसिमले हुन नसक्नु, लेनको व्यवस्था हुन नसक्नु, अब यो ट्राफिक प्रहरीले पनि अनुगमनलाई अलि व्यवस्थित गर्न नसक्नु पनि एउटा ठुलो कारण रहेको छ भने अब मदिरा सेवन गरेर सवारी साधन चलाउनु, अभिभावकहरूले नै आफ्नो बालबालिकालाई चाहिँ चलाउन छुट दिनु जसले चाहिँ ड्राइभिङ सिकेकै छैन, त्यो कारणले पनि बढिरहेको जस्तो लागेको छ।
कृष्णतिर सडक दुर्घटना हुनुको मुख्य कारण त अब ट्राफिक नियम सम्बन्धीको जानकारी भएर पनि त्यो जानकारीलाई कार्यान्वयन नगर्नु हो जस्तो लाग्छ मलाई। अनि अर्को कुरा भन्दाखेरि जुन यो लाइसेन्स वितरणका कुराहरू छन् केही समस्या हो, र अर्को अस्वस्थ प्रतिस्पर्धा जुन यो गाडीहरूले ओभरटेक गर्ने गरेको हुन्छ यो यात्रुहरूलाई चढाउनका लागि, यो पनि मुख्य रहेको जस्तो मलाई लाग्छ। रमेश, सडक दुर्घटना हुनु कारणहरूमा सबभन्दा पहिला मान्छे आफै लापरवाह र यसप्रतिको जनचेतनाको कमी पनि छ हामीले देखेको अनुसारको होइन, अनि ट्राफिक नियमको पालना पनि कम गर्ने देखिएको हुनाले ट्राफिकको पनि अलि लापरवाही नै देखिन्छ। जस्तै अब कुनै पनि ठाउँमा 100-200 रुपियाँ दिएर मान्छे अहिलेको अवस्था अनुसार घुस दिएर पनि छोड्ने अवस्था प्रवृत्ति भइसकेपछि मान्छे अब यो पोलिटिकली पावर पनि लगाउँछन् एउटा सानो हेलमेट ल्याउनलाई लाइसेन्स ल्याउनलाई, भनेपछि यो कारणले सडक दुर्घटना बढी निम्तिरहेको छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो व्हील चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढाउँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई?
अहँ।
अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ, राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौं।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
विशेषज्ञ डाक्टर आउने बारे सूचना।
काठमाडौँ B&B अस्पतालका वरिष्ठ छाला रोग, कुष्ठ रोग, यौन तथा सौन्दर्य विशेषज्ञ डाक्टर पारस श्रेष्ठ,
कार्तिक 22 गते शुक्रबार र कार्तिक 23 गते शनिबारका दिन सगुन मेडिकल हल एन्ड क्लिनिकमा आउनुहुने भएकाले
सेवाको अवसर नगुमाउनु होला।
सगुन मेडिकल हल एन्ड क्लिनिक लालपुर कञ्चनपुरमा सम्पर्क राख्नुहोला।
सम्पर्क नम्बर 98-12-78-46-84 र 98-48-89-71-71।
केटी हेर्द गई थी कसो लागि भन्छ केटी
छाड्दछि केटीका कुरा जान रे, पढे लेखे त निकी थी केटी, दाँत भने तैका विषयलाई तैका दाँतै देखबर मन मर्यो मेरो।
तैक लेखाइ त UN दन्त उपचार केन्द्र छ भ अस्पताल रोड गल्ली नम्बर 1 नि, दाँत नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत टल्काउने, नदुखाइ भर दाँत निकाल्या रे, अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिनान है, ताई लैजालै भ दाँत बनाउनै त। घाउ खटिराको उपचार अध्याय, गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान, दाँतको एक्सरे गद्या।
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्।
साथै डाक्टर महमुद खान बिडिएस बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स धरान प्रत्येक दिन दाँत र मुख सम्बन्धी सस्तो र सुलभ मूल्यमा सम्पूर्ण उपचार गरिन्छ।
सम्पर्क युएन दन्त उपचार केन्द्र, अस्पताल रोड, गली नम्बर 1, महेन्द्रनगर, कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। बैतडीको एक सामुदायिक विद्यालयले 70,000 रुपियाँ बराबरका मैनबत्ती बिक्री गरेको छ। पाटन नगरपालिका उडा नम्बर 9 स्थित सिद्धेश्वर माध्यमिक विद्यालय हुके डाँडाका विद्यार्थीहरूले विद्यालयमा उत्पादन गरेको मैनबत्ती बिक्रीबाट सो आमदानी भएको हो। कक्षा 6 देखि कक्षा 8 अध्यापन हुने पेसा व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रम अन्तर्गत प्रयोगत्मक कक्षामा विद्यार्थीहरूले मैनबत्ती उत्पादन गर्दै आएका छन्। विद्यार्थीहरूको क्षमता अभिवृद्धि र विद्यालयको आय स्रोत बढाउनका लागि मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिनुभयो। उत्पादित 1,850 प्याकेट मैनबत्ती तिहारको समयमा स्थानीय खोडेपे बजार, पाटन, पुर्चौनी, गाजरी लगायतका बजारहरूमा बिक्री गरिएको उहाँले बताउनुभयो। यसअघि उक्त विद्यालयले गत वर्ष पनि 52,000 रुपियाँका मैनबत्ती बिक्री गरेको थियो। कञ्चनपुरको बेतकोट नगरपालिकामा एकजना महिला हात्तीको आक्रमणबाट घाइते हुनुभएको छ। बेतकोट नगरपालिका उडा नम्बर 1 हात्ती थलामा जङ्गली हात्तीको आक्रमणबाट 44 जानकी थामी घाइते हुनुभएको उडा नम्बर 1 अध्यक्ष हरिगिरीले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभयो। शुक्लाफाटा एफएमसँग कुराकानी गर्नुहुँदै उहाँले बैजनाथ मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका धामीलाई हात्तीले आक्रमण गरेको जानकारी दिनुभएको छ। घाँस काट्न गएका महिलाहरूलाई जङ्गली हात्तीको बथानले लखेटेपछि अरू महिलाहरू भाग्न सफल भएका भए पनि जानकी धामी भने भाग्ने क्रममा लडेको र सोही क्रममा हात्तीले धामीको खुट्टामा टेकेकाले खुट्टामा गम्भीर चोट लागेको छ। हात्तीको आक्रमणबाट घाइते धामीको महाकाली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको बरेली रेफर गरिएको जनाइएको छ। बैतडीको दशरथचन्द नगरपालिकाले कार्तिक 20 बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। दशरथचन्द नगरपालिका 8 अवस्थित प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा कार्तिक 20 जात्रा लाग्ने भएकोले सार्वजनिक बिदा दिएको नगर प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिनुभयो। दशरथचन्द नगरपालिकाले आज एक सूचना प्रकाशन गर्दै कार्तिक 20 नगरपालिकामा स्थानीय सार्वजनिक बिदा दिने जनाएको हो। त्रिपुरा सुन्दरी मन्दिरमा कार्तिक 20 भव्य बरीसहित भव्य जात्रा लाग्ने गर्दछ। उक्त जात्रामा नेपाल तथा भारतका हजारौं दर्शनार्थी पुग्ने गर्दछन्। सरकारले छनौट गरेका 100 नयाँ पर्यटकीय गन्तव्यमा बैतडीको त्रिपुरा सुन्दरी क्षेत्र पनि पर्दछ। भारतको उत्तर प्रदेशको खिरी जिल्लाको खजुरियाबाट सम्पूर्ण नगरतर्फ गइरहेको यात्रुवाहक बसले आज मोटरसाइकल सवार नेपालीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ। उत्तर प्रदेश 31T0327 नम्बरको भारतीय बसले ठक्कर दिँदा कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर 5 झिलमिलाका अन्ताजी 18 राजेश लुहारको मृत्यु भएको हो। M2P6805 नम्बरको मोटरसाइकलमा सवार लुहारलाई बसले पछाडिबाट ठक्कर दिँदा लुहारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनु भएको छ। मोटरसाइकल चालक सोही ठाउँका वर्ष 21 रोहित रोकाया भने सामान्य घाइते भएको जनाइएको छ। अब राष्ट्रिय खबर। जिल्ला अदालत काठमाडौँले पूर्व सभामुख कृष्णबहादुर महरालाई पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ। संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका महरालाई थुन्चेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको पूर्वपक्ष गर्नुपर्ने देखिएकाले थुनामै राख्न अदालतले आदेश दिएको हो। जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन राज पाण्डेको इजलासले महरालाई थुनामै राखेर मुद्दा अगाडि बढाउन आदेश दिएको हो। अदालतको आदेशपछि महरालाई दिल्ली बजार कारागार पठाइएको छ। अब यो मुद्दा को किनारा नलागेसम्म महरा कारागारमै बस्नुपर्नेछ। जिल्ला अदालत काठमाडौँमा महराका तर्फबाट आज वरिष्ठ अधिवक्ताहरू रमन कुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले आइतबारदेखि रिक्त सातै प्रदेश प्रमुखको नाम टुङ्गो लगाएको छ। बालुवाटारमा बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखमा नियुक्तिका लागि नाम टुङ्गो गरेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। नेकपाका महासचिव विष्णु पौडेलका अनुसार प्रदेश प्रमुखमा सिफारिस भएकाहरूमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, पाकेका तिलक बहादुर परियार, सिराहाका धर्मनाथ यादव, डडेलधुराका गोविन्द कलौनी, झापाका विष्णु परसाई र काठमाडौँकी शर्मिला त्रिपाठी रहेका छन्। बैठकमा विश्वकान्त मैनाली, रघुपन्त, अमृत बोहरा, श्रीमाया थकाली, विदुराम भूषा लगायतका नामहरू पनि प्रस्ताव गरिएका थिए। कुन प्रदेशमा कसलाई पठाउने भन्ने कुराको टुङ्गो सरकारले लगाउने पौडेलले बताउनुभयो। एसियाली विकास बैंक एडिबीले 5 अर्ब रुपैयाँ बढी ऋण सहयोग स्वीकृत गरेको छ। नेपालको कृषि तथा खाद्य सुरक्षा सुधारका लागि सशर्त ऋण स्वीकृत गरेको हो। एडिबीको नेपाल स्थित कार्यालयका अनुसार नेपालको खाद्य सुरक्षा सुधार एवं कृषिको व्यवसायीकरणका लागि 5 करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको हो। नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको अहम भूमिका रहँदै आएको छ। दक्षिण एसिया क्षेत्रमा नै नेपालको कृषि क्षेत्रमा न्यून उत्पादकत्व रहेकाले यसमा सुधारका लागि सहयोग गर्न लागि बैंकले जनाए। अब खेल खबर। कैलालीको धनगढीमा जारी निष्ट कलेज लिटिल फ्लावर प्रिमियम लिगको चौथो संस्करणको क्वार्टर फाइनलमा धनगढीको लिटिल फ्लावर स्कुल प्रवेश गरेको छ। सङ्घीय परिकारलेको खेल मैदानमा आज भएको दोस्रो खेलमा लिटिल बुद्ध एकाडेमी कञ्चनपुरलाई 9 विकेटले हराउँदै लिटिल फ्लावर अन्तिम 8मा पुगेको हो। समूहको विजेता बन्दै लिटिल फ्लावर क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यसैकै उद्घाटन खेलमा लिटिल फ्लावरले त्रिनगर माध्यमिक विद्यालयलाई पनि 9 विकेटले हराएको थियो। नेपाल टुरमा रहेको मेरी लिबोन क्रिकेट क्लब एमसिसी विरुद्ध नेपाली क्रिकेट टिम 5 विकेटले विजयी भएको छ। पारस खड्का र सन्दीप लामिछाने टिममा नरहेको अवस्थामा मैदानमा उत्रिएको नेपालले सहज जित निकालेको हो। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको एमसिसीले 202 रनको लक्ष्य दिएको थियो। नेपालले 11 ओभर बाँकी रहँदै सहज जित निकालेको हो। नेपालका लागि विनोद भण्डारीले अभिजित 50 रनको अर्धशतकीय पारी खेलेका थिए। त्यसै गरी पवन सर्राफ 35 रनमा अभिजित रहे। पहिलो विकेटको रूपमा इशान पाण्डेलाई गुमाएको नेपालले दोस्रो विकेटका रूपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। बझाङमा सुरुङभित्र फँसेका मजदुरमध्ये 3 जनाको शव फेला। सहमति पश्चात पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड सुचारू। डाक्टर केसीद्वारा 17 अनसन डडेलधुराबाट सुरु। कञ्चनपुरमा हात्तीको आक्रमणबाट 1 जना घाइते। नेकपाद्वारा सातै प्रदेश प्रमुखको नाम टुङ्गो। निवर्तमान सभामुखलाई पूर्व पक्षका लागि जेल चलान गर्ने आदेश। र एमसिसी विरुद्ध नेपाली क्रिकेट टिम 5 विकेटले विजयी। हस्त समाचार बुलेटिन यही सकिन्छ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई विशेष धन्यवाद। म पनि बिदा हुन्छु। हस्त नमस्कार।